Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 102.7 MHz.
सुर्खेत सहित 45 जिल्लामा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको सबै तयारी पूरा, परिचय पत्र वितरण र मतदाता शिक्षाको काम जारी।
निष्पक्ष र भइरहेको वातावरणमा चुनाव हुने सुरक्षितता गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह, विस्फोटका घटनाप्रति सतर्क रहन सरकारको अपिल।
चिसो बढेपछि हिमाली क्षेत्रको जनजीवन प्रभावित, बाल बालिका र वृद्धवृद्धलाई बढी समस्या।
र विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल आज युएसँग प्रतिस्पर्धा गर्दै।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट ढिलु राउत र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा, हाम्रो पात्र मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन 2074
मात्र एक दिन बाँकी।
मङ्सिर 21 गते सुर्खेत सहित 45 जिल्लामा हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नयाँ मतदाताहरूलाई पर्ची पत्र वितरण हिजोदेखि सुरु गरिएको छ। मतदाता पर्ची पत्र वितरणसँगै मतदाता शिक्षा पनि दिइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ। स्थानीय तहको निर्वाचनपछि मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले आज पनि नजिकैको मतदान केन्द्रमा गएर पर्ची पत्र लिन सक्ने कार्यालयले जनाएको छ। स्थानीय तहको निर्वाचनमा परिचय पत्र लिइसकेका मतदाताले पनि त्यही परिचय पत्रको प्रयोग गरेर भोट हाल्न पाउने भएका छन्। मतदाता नामावलीमा नाम दर्ता भएका, नागरिकता वा सवारी चालक अनुमति पत्र लगायतका आधिकारिक विवरणबाट भोट हाल्न पाइने कार्यालयले जनाएको छ। सुर्खेतमा भने 138 मतदान स्थल र 263 मतदान केन्द्र रहेका छन्। स्थानीय तहको निर्वाचनपछि सुर्खेतमा सङ्कलन भएको मतदाता नामावलीमा 22,000 बढी मतदाता थपिएका छन्। एक महिनाभन्दा बढी अवधिमा सङ्कलन गरेको नामावली अनुसार सुर्खेतमा 22,742 नयाँ मतदाता थपेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ। यस्तै भोलि बिहान 7 बजेदेखि सुरु हुने मतदानका लागि कर्मचारीहरू, सुरक्षाकर्मी सहित सम्बन्धित मतदान केन्द्रमा पुगेर व्यवस्थापकीय काममा जुटेका छन्। निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा थप कडाई गरिएको छ। सुरक्षालाई बलियो बनाउन बाहिरी घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र अनुसन्धान विभागको टोली परिचालन गरिएको छ।
दोस्रो चरणमा भोलि हुने निर्वाचनको लागि सबै तयारी पुरा भइसकेको छ। निर्वाचनको मौन अवधि पनि जारी रहेको छ। निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेद्वार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेद्वार, नागरिक समाज, आम मतदाता कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनु भएको छ। आयोगबाट जारी भएका मतदाता शिक्षा सामग्री, सूचना वा सन्देश प्रवाह गर्न भने कुनै रोकावट नभएको आयोगले स्पष्ट पारेको छ।
राष्ट्रिय मानवाधिकार आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको स्वतन्त्र, निष्पक्ष र भइरहित वातावरणमा गर्ने सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ। आयोगका सचिव वेद प्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै भइरहित वातावरणमा निर्वाचित हुन पाउने र जनप्रतिनिधि छान्न पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान गर्न सम्बन्धित सबै पक्ष र नेपाल सरकारको ध्यान आकर्षण गराउनु भएको छ। विज्ञप्तिमा चुनावका क्रममा उम्मेद्वार सहित नागरिक समेत घाइते हुने गरी भएका अमानवीय घटना जारी रहँदा समेत वास्तविक दोषी पहिचान हुन नसक्नुले पनि चुनावी सुरक्षामा गम्भीर चुनौती खडा भएको देखिएको उल्लेख रहेको छ। आयोगले घटनाका दोषी पहिचान गरी कानुनी दायरामा ल्याउन, निर्दोष व्यक्तिलाई कुनै पनि अवस्थामा आधारमा जथाभावी धरपकड नगर्न र घाइते व्यक्तिको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ। चुनावकै सन्दर्भमा व्यक्तिको पूर्व राजनीतिक आस्था तथा आशंकाका आधारमा भइरहेको धरपकड, गैर कानुनी थुना तथा यातनाको विषयप्रति जवाबदेहितापूर्ण कार्य गर्न समेत आयोगले आग्रह गरेको छ।
देशका विभिन्न ठाउँमा बम विस्फोटका घटनाबाट आतंक सिर्जना गर्ने प्रयास नरोकिएपछि सरकारले सर्वसाधारणलाई सतर्क रहन अपिल गरेको छ। सार्वजनिक सूचना नै निकालेर गृह मन्त्रालयले विस्फोटको घटना बढेकाले सतर्क रहन आग्रह गरेको हो। मन्त्रालयले आफ्नो गाउँघर, छरछिमेक वरपर कोही नचिनेको वा शङ्कास्पद गतिविधि र शङ्कास्पद वस्तु वा सामान देखे तत्काल प्रहरीमा खबर गर्न समेत आग्रह गरेको छ। यसैबीच सरकार र सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा बनाएको बताए पनि थुप्रै सीमा नाकाबाट पार गरेर विस्फोटक पदार्थ भित्रिएको प्रति विज्ञहरूले प्रश्न खडा गरेका छन्। गुप्तचर र सूचना संयन्त्र कमजोर हुँदा यस्ता घटना बढेको उनीहरूको दावी रहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको गस्ती र निगरानी बढाउँदा पनि घटना रोकिएका छैनन्। प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख जस्ता उच्च पदस्थ व्यक्ति बस्ने र 24 घण्टा उच्च सुरक्षा हुने स्थान बालुवाटारमै बम विस्फोटको घटना गराउनु निकै गम्भीर मानिएको छ।
नेपाली सुगम संगीतका अजम्बरी गायक स्वर सम्राट नारायण गोपालको 2700 स्मृति दिवस हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ। विक्रम सम्बत 1996 सालमा काठमाडौँको किलागलमा जन्मिनुभएका नारायण गोपालको 2047 साल मङ्सिर 19 गतेका दिन निधन भएको थियो। विक्रम सम्बत 2020 सालमा रेडियो नेपालबाट मणिक रत्न स्थापित र प्रेमध्वज प्रधानको गीत सङ्गीतमा गीत गाएर स्वर परीक्षा पास गर्नुभएका नारायण गोपालले 136 भन्दा धेरै गीत गाउनु भएको छ। उहाँले आधुनिक मात्र नभएर 1.5 दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गाउनु भएको छ। सुनौ यो रेडियो सामग्री।
मतलाली गुरास भएछु, मतलाली गुरास भएछु, मनै भरि फुली दिन्छु।
स्वर सम्राट नारायण गोपालका गीत सुन्ने बित्तिकै दुखी रहेको घाउमा ओखतीले काम गरे जस्तै आफ्नै संसारमा हराए जस्तै हुन्छ हाम्रो मन अनि मानस पटल। हामी जब नेपाली गीत सङ्गीतको बारेमा सोच्ने गर्दछौँ चर्चा सुरु हुन्छ, नारायण गोपालको नाम सँगै जोडिएर आउँछ। स्वर सम्राट नारायण गोपाल यस धरतीबाट बिदा भएको 27 वर्ष पुगेको छ, तैपनि उहाँका गीतहरू आज पनि सर्वाधिक सुनिने अनि मन पराउने गीत सङ्गीतमा पर्दछन्।
मान्छेको माया यहाँ खोलाको पानी जस्तो, किनारलाई छोई भाग्ने लहरको बानी जस्तो।
नारायण गोपाल पत्रकार पनि हुनुहुन्थ्यो, खानामा निकै शौखिन हुनुहुन्थ्यो, प्राय आफूलाई मनपर्ने परिकार आफै बनाउन रुचाउनु हुन्थ्यो उहाँ।
यो सम्झिने मन छ म बिर्सु कसोरी, तिमी नै भने जाने।
विक्रम सम्बत 1996 असोज 18 गते काठमाडौँको किलागलमा जन्मिनुभएका नारायण गोपाल आज यस लोकमा हुनुहुन्न, तर उहाँका सिर्जना जीवित छन्, उहाँको स्वर जीवित छ। त्यो स्वर जसमा अद्भुत मिठास र गम्भीरता थियो, मान्छेका माया प्रेम र विरहका मर्म स्पर्शी भावहरू उहाँको स्वरमा सर्लक्क अटाएका थिए, र नै त उहाँ यस लोकबाट विदा भएर जाँदा लाखौँ नेपालीका आँखा रसाएका थिए।
मिठा मिठा क्षणहरू सबै मिलाए, मेरो खुसी मेरो सुख सबै सबै तिमीलाई।
एक दिन नारायण गोपाललाई प्रश्न भएछ, राम्रो स्वर हुने गायिकालाई कोइली भनिन्छ भने गायकलाई के भनिन्छ? प्रश्न नसकिँदै जवाब दिनुभएछ कोइला। साँच्चिकै नारायण गोपालको मुटु रक्सी र चुरोटले कोइला जस्तै भइसकेको थियो। त्यसैले 51 वर्षको उमेरमै उहाँको निधन भयो र नेपाली सङ्गीतको एउटा अध्याय यसरी बन्द भयो। विक्रम सम्बत 2047 साल मङ्सिर 19 गते।
ईश्वर तैले रचेर फेरि कसरी बिगारी, सृष्टिको फुल रचेर त्यस्तो कसरी लतारी।
मृत्यु सबैको नियति हो, तर पनि जसले आफूलाई बाँचेको समाज र देशका निम्ति योगदान दिएको छ ऊ नै सच्चा सपुत कहलाउँछ। नेपाली सङ्गीतमा उहाँको नाम सधैँ श्रद्धापूर्वक लिइनेछ। उहाँका रचना सधैँ जीवित भइरहन् अनि उहाँको आवाज जुगौँ जुग गुन्जिरहोस्। 27 पुण्य स्मृतिमा उहाँप्रति हार्दिक श्रद्धा सुमन।
के देखे सपना मैं मरी गाए को
सुर्खेतका वरिष्ठ कलाकार प्रेमदेव गिरीले स्वर सम्राट नारायण गोपालसँग करिब एक सांस्कृतिक संस्थान राष्ट्रिय नाच घरमा सँगै काम गर्नुभयो। नारायण गोपालसँग उहाँले तत्कालीन सोभियत संघ रुस हङकङ लगायतका स्वदेशमा विभिन्न जिल्लामा पनि साङ्गीतिक यात्रा समेत गर्नुभयो। वरिष्ठ कलाकार गिरी स्वर सम्राट नारायण गोपालसँगको सङ्गत र उहाँको स्वभावलाई यसरी सम्झनुहुन्छ।
अब सङ्गत हो, 10 वर्ष हामीले एउटै साङ्गीतिक यात्रामा एउटै छानामुनि रहेर भनौँ हामीले काम गऱ्यौँ, त्यो साथ थियो। 10 वर्षको सहयात्रा साङ्गीतिक यात्रा त्यो साथ हो। हामीले उहाँबाट अभिभावकत्व पायौँ, संरक्षकत्व पायौँ, किनभने उहाँहरू ज्येष्ठतम भएको नाताले स्वभाव उहाँको आफ्नै थियो। आफ्नो भनाइ मतलब आफ्नै सोचमा, जस्तै साधनामा चाहिँ मान्छे रहँदाखेरि जस्तो एकाग्र रहन्छ, त्यस्तै उहाँ सोचमा पनि किसिमको आफ्नै पना र आफ्नै स्वभाव थियो। खुला मन हुँदा अथवा भनौँ न एक किसिमको आफ्नो विचार अथवा कामबाट भनौँ त्यस्तोबाट साथीभाइहरूसँग चाहिँ रमाइलो गर्ने ठाउँमा, र कहिले कहिले सबैलाई उहाँले एक किसिमको कस्तो भने त्यो सबैसँग घुलमिल हुने, तिनीर आफ्नो बेग्लै स्थान नबनाउने, तर अधिकांश समय भनेको उहाँ चाहिँ आफ्नै साधनामा र आफ्नै सोचमा, सोच पनि एक किसिमको साधना जस्तै गरेर आफैमा एउटा गम्भीरता थियो। अब अरू कुराहरूमा त के भने जस्तो सामूहिक गर्ने कामहरूमा सामूहिक हिसाबमा सबैसँग घुलमिल हुने कुरा पनि अवस्था हेरिकन उहाँ चाहिँ त्यसमा पनि भिन्न हुनु हुँदैन थियो। भन्नाले अरूबाट प्रभावित भएर त्यो उता धेरै जानु भन्दा पनि आफूमा धेरै रहने त्यस्तो खालको उहाँको स्वभाव। अहिले म के सम्झन्छु भने वास्तवमा त्यो युग एउटा युग थियो, नारायण गोपाल युग भनौ न थियो, र त्यो युग जसरी यो साङ्गीतिक क्षेत्रमा एउटा रहन सबैको मन मस्तिष्कमा जसरी यो चाहिँ सबै श्रोताहरूको मनमा र यहाँ चाहिँ जसरी रहन सक्यो पछि पनि रहला रहन त, तर पनि त्यो युग सम्झँदा अहिले पनि एउटा युगमा हामीले पनि यसो सहभागी भएर एउटा प्रत्यक्ष अनुभूत गर्ने मौका पायौँ भनेर त्यसलाई म युगको हिसाबले सम्झन्छु। हामीले जहिले पनि भलाकुसारी भन्नाले सङ्गीतको बारेमा दाजुहरूसँग बसेर हामीले धेरै छलफल गर्नु, धेरै उहाँसँग चाहिँ त्यो वाद विवाद गर्नु, भनौँ समा गर्नु पनि अप्ठ्यारो, लायो अडायो काम गर्ने हो, बजाउने वरपर। उहाँले के भन्नुहुन्थ्यो भने हेर बाबु, हामीहरूलाई कहिले कहिले भन्नु बाध्य बाध्य गर्ला, हेर है बजाउने बेलामा विचार गर्नुपर्छ, बजाउने बेलामा अब हामी त ताल बाजातिरको, त्यो भएर बजाउने हाम्रो पालामा त अहिले जस्तो ट्र्याक सिस्टम थिएन, हामीले त 5 मिनट 10 मिनटका गीतहरू, त्यो गीती नाटक गर्दा 10-10 मिनटका गीतहरू, रेडियोमा गर्दा 4-5 मिनटका गीतहरू, त त्यो बेलामा ट्र्याक थिएन, त्यो त एक ट्र्याकमा सबैले जीवन्त गर्ने हो, जीवन्त गरेर भयो भने भयो भएन भने भएन। त्यो बेला उहाँले के भन्नुहुन्थ्यो भने नजान्ने काममा हातमा हाल, सकिन्न भने सकिन्न भनिदिने, तर जब बाजा समाएर बसिन्छ त्यसमा चाहिँ आफ्नो एउटा परफेक्टनेस भन्ने भन्छ हामी भन्छौँ त्यसलाई, के भन्छ एउटा दक्षता हुनुपर्छ बाबु है, त्यो भएर सिक्नुपर्छ, अभ्यास गर्नुपर्छ भन्ने खालका निर्देशनहरू पाउँथ्यो। उहाँले गीत के हुन्छ सङ्गीत के हुन्छ भन्ने त सोच गरे जस्तो मलाई लाग्दैन, तर तत्कालीन अवस्थामा केही सङ्घ संस्थाले उहाँप्रति गरेको व्यवहार देख्दा उहाँले एउटा मनमा जहिले पनि चिन्ता के गर्नुहुन्थ्यो भने यो काम गरी खानेको भन्दा पनि अथवा एउटा कामको मूल्याङ्कन भन्दा पनि साकडीको बाहुल्यता हुँदैछ, यस्तै भयो भने कहिले कहिले गुणको रास पनि हुन सक्छ भनेर एक दुईचोटि उहाँले चाहिँ यस्तै रेकर्डिङको सिलसिलामा, किनभने उहाँसँग त धेरै अब कलकत्तासम्म जाँदा पनि त्यो गीत रेकर्डिङ गर्दा गइयो, यस्तै बसेको कुरामा अब त्यो नाच घरमै पनि गीत नाटक हुँदा कहिले कहिले त्यो चासो उहाँले व्यक्त गर्नुहुन्थ्यो। बेग्लै स्वभाव नारायण दाजुको एउटा के भने बेग्लै स्वभाव, एउटा सबैले नारायण गोपाल भन्ने एउटा बेग्लै के थियो भने उहाँले आफ्नो मनले नदेखेसम्म, मनले नखाएसम्म गीत पनि नगाउने, यदि कोहीसँग कुरा गर्न मन छ भने मनले खायो भने मात्रै त्योसँग घुलमिल गर्ने, नत्र कसैको अनुरोधमा र कसैको चाहिँ त्यो एक किसिमको त्यो इच्छा आकाङ्क्षा पूर्ण गरिदिनु लागि उहाँले कहिले पनि समय खर्च नगर्ने, त्यो चाहिँ एउटा गजबको बानी थियो।
हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेला हामीले सुर्खेत सहित 45 जिल्लामा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको सबै तयारी पूरा, परिचय पत्र वितरण र मतदाता शिक्षाको काम आज पनि जारी रहने लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। चिसो बढेपछि सुर्खेत सहित पश्चिम नेपालको जनजीवन प्रभावित भएको छ। हिजो अस्तिदेखि बढेको चिसोका कारण यस क्षेत्रको हिमाली तथा उच्च पहाडी जिल्लाको जनजीवन प्रभावित भएको हो। 81 चिसो बढेपछि जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालीकोट, जाजरकोटको माथिल्लो भूभागमा घर बाहिर निस्कनै मुस्किल भएको स्थानीयले बताएका छन्। यस्तै बाजुरा लगायत सुदूरपश्चिमका उच्च हिमाली जिल्लामा परेको हिमपातले चिसो बढाउँदा त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ। केही हिमाली क्षेत्रमा दिनभर पानी र हिउँ परेका कारण जनजीवन कष्टकर भएको हो। बाजुराका उच्च हिमाली क्षेत्रमा हिमपातका कारण गाउँबाट सदरमुकाम आउने मानिसलाई समस्या भएको छ। चिसो बढेपछि बालबालिका र वृद्धवृद्धलाई बढी समस्या भएको छ। बाजुराको उच्च क्षेत्रमा रहेका बिछ्या, दहकोट, पाण्डुसेन, मानाकोट, जुकोट लगायतका उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको हो। यता लामो समयदेखि पानी नपरेर कृषि बाली सुक्न लागेका बेला हिमपात र पानी परेपछि कृषक भने खुसी भएका छन्। पानीले अन्न बाली राम्रो हुने भएपछि कृषकमा खुसियाली छाएको हो।
भोलि हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बाँकेमा पनि सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले सम्पूर्ण निर्वाचन सामग्री सहित मतदान स्थल पुगेका कर्मचारीले मतदान केन्द्रको चार किल्ला तोक्ने कामदेखि लिएर सर्वदलीय बैठक सम्पन्न गरी सुरक्षा घेरा लगायतका सम्पूर्ण कार्य पूरा गरेको बताउनु भएको छ। जिल्लामा रहेको 136 मतदान स्थल अन्तर्गत 327 मतदान केन्द्रहरूमा 64 प्रकारका निर्वाचन सामग्री लिएर मतदान सहितको टोली पुगेका हुन्। हिजो सुवेदीले हिजो र आज मतदाता परिचय पत्र वितरण र मतदाता शिक्षाको काम पनि जारी रहने बताउनु भएको छ। बाँकीमा 30,500 नयाँ मतदातालाई परिचय पत्र वितरण गरिनेछ भने जिल्लामा 2,76,718 मतदाता रहेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले 5 दिनभित्र प्रत्यक्ष र समानुपातिकको मतगणना सक्ने गरी तयारी भएको जनाएको छ।
दाङमा प्रतिनिधि र प्रदेशसभा चुनावको मतगणना 2 दिनभित्र सक्ने तयारी थालिएको छ। मुख्य निर्वाचनको कार्यालयले यसपटक जिल्लाको सबै मतगणना उपमहानगरपालिका वडा नम्बर 15 भरतपुर स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा गर्ने जनाएको छ। विद्यालयमा रहेका 3 अलग अलग भवनमा मतगणना गरिने जनाइएको छ। प्रत्येक भवनमा प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि अलग अलग 3 ठाउँमा मतगणनाको व्यवस्था गरिएको छ। मतगणना स्थलको व्यवस्थापनसँगै मतगणना हुने स्थानमा सुरक्षा प्रबन्ध, सिसी क्यामेरा जडान, वाइफाई लगायतको सम्पूर्ण तयारी थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
कैलालीको निर्वाचन क्षेत्र नम्बर 4 कालिका प्रावि मतदान केन्द्र खमाखटीका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्यायको हृदयघातका कारण मृत्यु भएको छ। बाजुरा घर भएका उपाध्याय जिल्ला प्रशासन कार्यालय कैलालीका नायब सुब्बामा कार्यरत रहनु भएको थियो। मतदान केन्द्र नजिकै रहेको मसुरिया बजारमा सामान किनमेल गर्ने क्रममा बेहोस हुनुभएका उपाध्यायको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पुर्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर पुडा मगरले बताउनुभयो।
दार्चुलाको सदरमुकाम खलङ्गा स्थित तोकिएका 2 मतगणना स्थलमा सिसी क्यामेरा जडान गरिएको छ। भोलि साँझ 5 बजेपछि हुने मतगणनाको तयारी स्वरूप मतगणना हुने कोठामा सिसी क्यामेरा जडान गर्ने, तारजाली लगाउने तथा विद्युतको व्यवस्था गर्ने काम गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय नजिकै रहेको कर्मचारी आवास गृहका 2 कोठामा गरिने गणना कार्यलाई व्यवस्थित, पारदर्शिता र धाँधली रहित बनाउन मतगणना स्थलमा सिसी क्यामेरा र तारजाली समेत राखिएको छ। सिसी क्यामेराबाट मतगणना कार्यको मुख्य निर्वाचन अधिकृतले निरन्तर निगरानी राख्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको सुरक्षालाई मध्यनजर गर्दै नेपाल भारत सिमानाका बन्द भएको छ। बाँकेको जमुना लगायत सीमामा रहेका सबै नाका बन्द गरिएको हो। यी सिमानाका मतदान सम्पन्न भएपछि मङ्सिर 21 गते बेलुकादेखि सञ्चालनमा आउने भएका छन्। बाँकेका एसपी टेक बहादुर तामाङले सिमानाका बन्द भएपछि बिरामी बोक्ने एम्बुलेन्स, दमकल र सरकारी निकायको अनुमतिमा अन्य अत्यावश्यक सवारी साधन भने सञ्चालन हुने बताउनु भएको छ। नेपाल भारतमा सीमा क्षेत्रमा चुनाव हुने भएमा सीमा नाका मतदानको 48 घण्टा अगाडि बन्द भई मतदान सम्पन्न भएपछि सीमा खुल्ला गर्ने गरिएको छ। मतदानमा सहभागी हुन पनि सुरक्षाकर्मीलाई तामाङ र ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्नुभएको छ। त्यस्तै बन्द भएको सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्ती समेत गरिरहेका छन्।
भेरी खबरमा विदेश र खेलकुदका खबर बाँकी नै छन्। अहिलेलाई भने यो अर्को छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले छिमेक शेर्पसँगै अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबरमा लागौँ। एउटा विदेशको खबरतिर, भारतको प्रमुख विपक्षी दल कङ्ग्रेस आएको अध्यक्षमा राहुल गान्धी निर्वाचित हुने निश्चित भएको छ। यो पदमा गान्धीले मात्र उम्मेदवारी दिएपछि उहाँ निर्विरोध चयन हुने निश्चित भएको हो। राहुल गान्धी 5 वर्ष यता पार्टीका उपाध्यक्ष हुनुहुन्छ। सोनिया गान्धीले 19 वर्षदेखि कङ्ग्रेस आई पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आउनु भएको छ। स्वास्थ्य लगायत कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिन सक्ने अवस्था नरहेको भन्दै सोनियाले पद छोड्न लाग्नु भएको हो। पार्टीको महाधिवेशन सन् 2019 हुँदैछ।
अब लागौँ खेल खबरतिर। आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। च्याम्पियनसिपको खराब लयमा रहेको नेपाल डिभिजन 2 घटुवा भइसकेको छ। घटुवामा परेको यी दुई टोली बीचको खेल प्रतिष्ठाको लागि मात्र हुनेछ। पारस खड्काको कप्तानीमा युएईमा गएको नेपाली टोलीले अमेरिका र केन्यासँग अभ्यास खेल खेलेको थियो। पारस खड्का, ज्ञानेन्द्र मल्ल सहितका प्रमुख खेलाडीलाई विश्राम दिएको नेपालले अमेरिकासँगको पहिलो अभ्यास खेलमा पराजय भोग्दा दोस्रो खेलमा केन्यालाई हराएको थियो। नेपाल र युएई बीचको दोस्रो खेल शुक्रबार हुनेछ।
र सर्वाधिक पुरस्कार राशिको एभरेस्ट प्रिमियर लिग इपिएल क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। हिजो राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक इपिएल प्राइभेट लिमिटेडले तयारी तीव्र रूपमा अघि बढेको जनाएको हो। आगामी पुस 3 गतेदेखि सुरु हुने प्रतियोगितामा नेपालका विभिन्न सहरका 6 टोलीले सहभागिता जनाउँदैछन्। कीर्तिपुर स्थित त्रिवेणी क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले भने 21 लाख रुपियाँ हात पार्ने भएको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेत सहित 45 जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सबै तयारी पूरा। पर्चे पत्र वितरण र मतदाता शिक्षाको काम भने जारी।
निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुने सुनिश्चितता गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। विस्फोटका घटनाप्रति सतर्क रहन सरकारको अपिल।
चिसो बढेपछि हिमाली क्षेत्रको जनजीवन प्रभावित, बालबालिका र वृद्धवृद्धालाई बढी समस्या।
र विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल आज युएईसँग प्रतिस्पर्धा गर्दै। हवस् त, अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीको साथमै रहनुहोला। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाही बिदा हुन्छौँ। नमस्कार।